यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका क्रममा बेजिङमा चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग आज भेटवार्ता हुने। स्थानीय तहको उपनिर्वाचनको नतिजा सार्वजनिक। पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि 2,50,000 महिलाको परीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना। गिनीमा फुटबल खेलका बीच दर्शकबीच भागदौड़ मचिँदा 56 जनाको मृत्यु। र नेपाल प्रिमियर लीग क्रिकेटमा जनकपुर बोल्सको लगातार दोस्रो जित। काठमाडौँ गोर्खालाई पराजित गर्दै चितवन राइनोसको विजय शुरूआत।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ। ग्रेट हल अफ द पीपुलमा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदान प्रदान लगायतका विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र चिनिया प्रधानमन्त्री ली च्याङ तथा चिनिया जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग आज बेग्ला बेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। साथै प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपति सी चिन फिङसँग पनि आजै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली हिजो चीन भ्रमणमा जानुभएको हो। उहाँलाई बेजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनिया कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बैडोङले स्वागत गर्नुभयो। प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई कार्यान्वयन योजनामा केही संशोधनसहित हस्ताक्षर गर्ने गरी नेपाल सरकार तयार भएको छ। चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजना नामको सम्झौताका सवालमा नेपाल सरकारले कार्यदल गठन गरेर निर्क्योलमा पुगेको हो। कार्यदलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पूर्व अर्थमन्त्री डाक्टर युवराज खटिवड़ा रहनु भएको थियो। कार्यदलका सदस्य पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डाक्टर युवराज खटिवड़ाका अनुसार चीनले गरेको प्रस्तावमा छलफल गरी अन्तिम टुंगो लगाइएको हो। बीआरआई फ्रेमवर्कका नाममा नेपालले सन् 2017 प्रमुख सम्झौता गरेको हुनाले बीआरआई फ्रेमवर्ककै नामको कार्ययोजनामा हस्ताक्षर गर्न नेपाल सरकार तयार भएको उहाँले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नु भएको छ। जनवादी गणतन्त्र चीन सरकारको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली हिजो चीन प्रस्थान गर्नुभएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री सिंहलाई दिइएको हो। राष्ट्रपति पौडेलले सिंहलाई प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य प्रधानमन्त्रीको सिफारिशमा तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोक्नु भएको छ। अध्यक्ष ओली चीनको औपचारिक भ्रमणका क्रममा त्यसतर्फ प्रस्थान गर्नुभएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गर्नुभएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। स्थानीय तहको रिक्त 41 पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँको किर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका नौको वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै गएराती मतपरिणाम सार्वजनिक भएको हो। किर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल 5,334 मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिव शरण महर्जनले 4,555 मत प्राप्त गर्नुभयो। त्यस्तै नेकपा एमालेका सुरेन्द्र मानन्दरले 4,327 र स्वतन्त्र उम्मेद्वार राजमान महर्जनले 2,036 मत प्राप्त गर्नुभयो। दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार उमा लुङ्गेली मगर शेर्पा विजयी हुनुभएको छ। उहाँले 2805 मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेद्वार निम लेखी शेर्पाले 2600 मत प्राप्त गर्नुभयो। त्यस्तै हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिलसिना विजयी हुनुभएको छ। निर्वाचन आयोगका अनुसार उदयपुरको बेलका नगरपालिका नौको वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे 559 मत प्राप्त गरी विजयी हुनुभएको छ। मत परिणाम अनुसार कांग्रेसले किर्तिपुरको प्रमुखसहित 16 वडाध्यक्षमा जीत हासिल गरेको छ। त्यस्तै नेकपा एमाले एक गाउँपालिकाका अध्यक्ष दुई गाउँपालिकाका उपाध्यक्ष र 5 वडामा विजय हासिल गरेको छ। माओवादी केन्द्रले एक गाउँपालिकाको अध्यक्ष दुई गाउँपालिकाको उपाध्यक्ष र एक नगरपालिका उपप्रमुख सहित 7 वडामा जीत हासिल गरेको छ। उपनिर्वाचनमा जसपा नेपाल 2, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी एक एक स्थानमा विजयी हुँदा एकजना स्वतन्त्र उम्मेद्वारले पनि वडाध्यक्षमा स्थान बनाउनु भएको छ। कुल 44 पदका लागि उपनिर्वाचनको कार्यतालिका रहे पनि आइतबार 41 पदका लागि मात्रै मतदान भएको थियो। ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रूकुम पूर्वको पुथा उत्तरगंगा 2 वडाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि 2,50,000 महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ। मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका 30 49 वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्नेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन 27 गते सार्वजनिक गर्नुभएको योजना र प्राथमिकतामा महिलामा हुने पाठेघर तथा स्तन सम्बन्धी क्यान्सर रोकथामका लागि देशैभर अभियानका रूपमा परीक्षण थाल्ने उल्लेख गरिएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2022 मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका 2,169 तथा स्तन सम्बन्धी 2,255 नयाँ बिरामी भेटिएका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन संरचनाहरूको गैराती स्थलगत अवलोकन गर्नुभएको छ। पर्यटन मन्त्री पाण्डेसहित पर्यटन राज्यमन्त्री अरूण कुमार चौधरी, पर्यटन सचिव डाक्टर गणेश प्रसाद पाण्डे, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहितको टोलीले विमानस्थलको क्षमता वृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो। अवलोकनपछि पर्यटन मन्त्री पाण्डेले निर्माण तीव्र गतिमा भइरहेको भन्दै समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। विमानस्थल क्षमता वृद्धि आयोजनाका प्रमुख दिपेन्द्र श्रेष्ठले आवश्यक जनशक्ति तथा उपकरणको पूर्ण क्षमतामा परिचालन गरी विमानस्थलको क्षमता वृद्धिको काम भइरहेको जानकारी दिनुभयो। विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन संशोधन कार्यविधि कार्यान्वयनमा आएको छ। मन्त्री परिषदबाट पहिलो संशोधन भएको उक्त कार्यविधि हिजो बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट औपचारिक रूपमा कार्यान्वयनमा आएको गृह मन्त्रालयले जनाएको छ। राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा आउँदा विदाई र स्वागतमा अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधिकारीहरूको संख्या कटौती गरिएको गृह मन्त्रालयका सूचना अधिकारी दिल कुमार तामाङले जानकारी दिनु भयो। प्रस्तावित संशोधित कार्यविधि अनुसार राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्कँदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री सहित 14 पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ। यसअघि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्कँदा उपराष्ट्रपति सहित 23 पदाधिकारी विमानस्थलमा उपस्थित हुने व्यवस्था रहेको थियो। संशोधित कार्यविधि अनुसार प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्कँदा विमानस्थलमा अब कार्यवाहक प्रधानमन्त्री सहित 12 पदाधिकारी मात्र उपस्थित हुने व्यवस्था गरिएको छ। प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्कदा यसअघि कार्यवाहक प्रधानमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसम्म गरी 21 पदाधिकारी विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको थियो। नयाँ कार्यविधि अनुसार अब प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष विमानस्थल जानुपर्ने छैन। यसअघि राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्कदा सभामुख र राष्ट्रिय सभाका अध्यक्ष विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो। खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा विस्तृत परियोजना प्रतिवेदन डीपीआर सहितका सबै प्रक्रिया पूरा गरेका खानेपानी योजना बजेट अभावका कारण नरोकिने बताउनु भएको छ। कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत स्थित वीरेन्द्रनगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत ग्रामीण खानेपानी सेवा सहायता केन्द्र शुभारम्भ कार्यक्रममा हिजो उहाँले बजेट अभाव देखाई काम हुन नसकेका संघीय खानेपानी योजनामा अब बजेटको समस्या नहुने बताउनुभयो। उहाँले कर्णाली प्रदेशसहितका विकट क्षेत्रका आम नेपालीलाई स्वच्छ तथा गुणस्तरीय खाने पानी तथा सरसफाईमा पहुँच पुर्याउन सरकार लागि परेको बताउनुभयो। मन्त्री यादवले स्वच्छ खाने पानी सहित एक घर एक धाराको अवधारणालाई अघि सारेर आफूले काम गरिरहेको पनि जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले विश्व प्रविधिको युगमा प्रवेश गरेसँगै बिउ बिजनको क्षेत्रलाई पनि प्रविधिमा आधारित बनाउँदै लैजानुपर्नेमा जोड़ दिनुभएको छ। बिउ सम्बन्धी निर्माण गरिएको सफ्टवेयर डेसिस दुईको काठमाडौँमा हिजो शुभारम्भ गर्नुहुँदै मन्त्री अधिकारीले कृषिलाई सूचना प्रविधिसँग जोड़न जरूरी रहेको बताउनुभयो। बिउ बिजनको वितरणलाई प्रविधिकरणमा लैजाने कार्यले समग्र कृषि क्षेत्रमा सुधार देखिने उहाँले बताउनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा 12% घर परिवारमा कम्तीमा एकजना विधवा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ। राष्ट्रिय जनगणना 2078 उल्लेखित तथ्याङ्कमा आधारित नेपालमा एकल महिला शीर्षकको संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले 12% घरमा कम्तीमा एक विधवा र 2% घर परिवारमा विधवा बाहेकका एकल महिला रहेको उल्लेख गरेको छ। त्यस्तै कम्तीमा एक विधवा महिला भएका घर परिवार सुदूरपश्चिममा 14% रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। यो प्रतिशत कर्णालीमा 11 रहेको छ। प्रतिवेदनले 35 वर्ष वा सोभन्दा माथिका विवाह नगरेका महिला, विधवा, पारपाचुकी र भिन्न भई बसेका महिलालाई एकल महिला भनी परिभाषित गरेको छ। यसमा समग्र एकल महिलाका साथै विधवा महिलाको समेत छुट्टा छुट्टै अवस्था विश्लेषण गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ। विगतका जनगणना र सर्वेक्षणहरूका साथै संयुक्त राष्ट्रसंघले तयार पारेको जनगणना सम्बन्धी विभिन्न सिफारिशलाई समेत मनन गरी तथ्याङ्कको तुलनात्मक विश्लेषणका आधारमा प्रतिवेदन तयार गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ। नेपालको सुदूरपश्चिम क्षेत्रमा अझै पनि लैंगिक हिंसाका घटनाहरूमा कमी आउन सकेको छैन। लैंगिक हिंसा विरूद्ध विभिन्न अभियान सञ्चालन गरिएको भए पनि परम्परागत सामाजिक संरचना, लैंगिक असमानता, अशिक्षा, गरीबी र कानूनी प्रणालीको प्रभावकारी कानूनको अभावले घटनामा कमी आउन नसकेको सम्बद्धहरूले बताएका छन्। कञ्चनपुर संवाददाता हरिशचन्द्र बागको यो रिपोर्ट।
सुदूरपश्चिमका प्रायः महिलाहरूले हरेक महिना रजस्वला हुँदा भोग्नु परेको ठूलो समस्या नै छाउपडी कुप्रथा हो। महिनावारीका बेला छाउगोठमा बस्नु पर्ने कुप्रथा अहिले पनि थुप्रै ठाउँमा कायम रहेको छ। कञ्चनपुरकी वृद्ध महिला मुन्दरी थापा महिनावारी हुँदा छाउगोठमा बस्नु पर्दाका पीडादायी अनुभव यसरी सुनाउनुहुन्छ।
गाई गोरु आफू अलग मनाएपछि नानो झोपडो बनायो, म तिमी के खडले छुयो, त्यही सुत्ने, त्यही आगो फुक्ने, कतिखेर उज्यालो होला, कतिखेर बाहिर
छाउपडी प्रथाले महिलाको मृत्यु समेत निम्त्याउने गरेको छ। सरकारले यो प्रथा हटाउन प्रयास गरे पनि परम्परागत सोचले समाजलाई अझै जकडेको छ। सुदूरपश्चिमका पहाड़ी भूभागका महिलाहरूको जीवन कठिन र संघर्षपूर्ण भए पनि तराईमा यो समस्या तुलनात्मक रूपमा कम देखिन्छ। पहाड़ी जिल्ला डोटीबाट बसाईसरी कञ्चनपुर आउनुभएकी वृद्ध महिला द्रौपदी खाती विगत भन्दा अहिले सुखका दिन आएको सुनाउनुहुन्छ।
निगरीभित्र हिँड्न पाएन, बच्चा कोलाएर छाड्यो भने हामी कै दुरो गएर च्याउला ल्याइहाल्यौँ, घाँस काट्यौँ, अहिले बाहिर सरमा यसो भारी बगेर जाने काम जाने भन्नु हान्न।
सुदूरपश्चिममा छाउपडी मात्र होइन, घरेलु हिंसा, बाल विवाह, भ्रूण हत्या, सामाजिक बहिष्कार, श्रम शोषण र मानव बेचबिखन जस्ता घटनाले महिलाको शिक्षा, स्वास्थ्य र आत्मसम्मानमा गहिरो असर पुर्याइरहेका छन्। महिला नेत्री कमला बोहरा।
सरकारदेखि लिएर विभिन्न संघ संस्थाहरूले विभिन्न खालका अभियानहरू सञ्चालन गरे छाउगोठ भत्काउनेदेखि अहिले राष्ट्रिय मुद्दा मात्रै नभएर अन्तर्राष्ट्रिय मुद्दासम्म बनिसकेको छ। तर पनि बिहान गएर छाउगोठ भत्काएर आउँदा पर सर्दा उसलाई फेरि अर्को छाउगोठ भन्ने त्यस्तो खालको हिंसा अहिले पनि सुदूरपश्चिममा व्याप्त छ।
छाउपडी कुप्रथा भए पनि यस सम्बन्धी मुद्दाहरू प्रहरी कहाँ पुग्दैनन्। सुदूरपश्चिममा हरेक वर्ष करिब 1200 भन्दा बढी घरेलु हिंसाका घटनाहरू प्रहरी कहाँ दर्ज हुने गरेका छन्। त्यसका अतिरिक्त स्थानीय तहका न्यायिक समिति, मेलमिलाप केन्द्र, महिला आयोगमा समेत घरेलु हिंसाका उजुरीहरू पर्ने गरे पनि प्रायः घटनाहरू मिलापत्र गरेरै टुंग्याउने गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्की।
महिला तथा बालबालिकासँग सम्बन्धित मुद्दाहरूलाई हेर्दाखेरि चाहिँ यो जबरजस्तीकरणीय मुद्दाहरू सबभन्दा बढी छ। बाल यौन दुरूपयोग छ, अवैध गर्भपतन, बोक्सीको आरोप, बाल विवाह, मानव बेचबिखन जस्ता मुद्दाहरू चाहिँ धेरै संख्यामा देखिएको छ।
सरकार, स्थानीय नेतृत्व र अन्तर्राष्ट्रिय संघ संस्थाहरूले महिलाको अधिकार र स्वास्थ्यमा केन्द्रित भएर काम गर्नुपर्छ। लैंगिक हिंसा अन्त्यको अभियानमा हामी सबै सहभागी बनौं। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अपाङ्गता भएका व्यक्तिहरूको 33 अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। सन् 1992 विश्वभर यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघले यस वर्षको नारा समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएको व्यक्तिको प्रबल नेतृत्व यसको आधार भन्ने तय गरेको छ। नेपालमा पनि समावेशी तथा दिगो भविष्यको पूर्वाधार अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार भन्ने राष्ट्रिय नारालाई देशभर विभिन्न सरकारी र गैर सरकारी सरोकार भएका निकायले आज जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाउन लागेको सरकारले जनाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा 223 प्रजातिका सुनाखरी भेटिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको खोज तथा अन्वेषणका क्रममा 800 मिटरदेखि 4500 मिटरसम्मको उचाइमा ती प्रजातिका सुनाखरी पहिचान गरिएको हो। सुनाखरी दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि साइटिसमा सूचीकृत वनस्पति हो। औषधीय गुण भएका कारण कतिपय प्रजातिको सुनाखरीको अवैध तस्करी हुँदै आएको छ। कान्ति भैरव गुरूकुल विद्यालयले विद्यालय स्तरीय आध्यात्मिक कविता वाचन प्रतियोगिता गरेको छ। कान्ति भैरव गुरूकुल र राधा माधव समिति श्यामा श्यामा धाम ठिमीले हिजो कान्ति भैरव गुरूकुल गोकर्णेश्वर उत्तर वाहिनीमा आयोजना गरेको प्रतियोगितामा काठमाण्डु उपत्यका गुरूकुल तथा संस्कृत पठन पाठन हुने विभिन्न 11 गुरूकुल तथा विद्यालयका 15 छात्र छनौट भएका छन्। प्रतियोगितामा सोम सरला विद्यालयका आकाश अधिकारी प्रथम, नैमी सार्यने संस्कृत गुरूकुलका ऋषभ ढुंगाना द्वितीय, सोम सरलाकै रोचक रेग्मी तृतीय र भैरव कान्ति गुरूकुलका योगेश उपाध्याय र ब्रह्मेश्वर वेद विद्याश्रमका कृतक ढुंगानाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। पुरस्कृत छात्रहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टरलाई माफी दिनुभएको छ। राष्ट्रपति बाइडेनद्वारा हिजो जारी विज्ञप्तिमा हन्टरको मुद्दाको तथ्यलाई हेर्ने कुनै पनि तर्कसंगत व्यक्ति वा अन्य कुनै निष्कर्षमा पुग्न नसकेकाले हन्टरलाई मेरो छोरा भएका कारण मात्र दोषी ठहर्याइएको र त्यो गलत भएको भनिएको छ। वाइडेन जुनियरलाई यसै वर्षको शुरूमा बन्दुक किन्दा लागू औषधको प्रयोगबारे झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको थियो। जनवरी 20 ट्रम्पले कार्यभार सम्हाल्नु अघि आफ्नो कार्यकालको अन्तिम सातामा रहनुभएका जो बाइडेनले पटक पटक आफ्नो छोरालाई माफी नदिने बताउँदै आउनुभएको थियो। सर्वोच्च अदालतले राष्ट्रपति पदीय उन्मुक्ति सम्बन्धी व्यापक फैसला सुनाएपछि नवनिर्वाचित राष्ट्रपति ट्रम्प विरूद्ध फौजदारी मुद्दाहरू रोकिएका बेला पछिल्लो माफी आएको हो। अमेरिकी राष्ट्रपतिहरूले यसअघि पनि परिवारका सदस्य र अन्य राजनीतिक सहयोगीहरूलाई सहयोग गर्न क्षमादानको अस्त्र प्रयोग गर्दै आएका थिए। गिनीको दोस्रो ठूलो शहर एनजेरोकरमा एक फुटबल खेल चलिरहँदा दर्शकबीच भागदौड़ मचिँदा 56 मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले जनाएको छ। रेफ्रीको निर्णयप्रति असन्तोष व्यक्त गर्दै समर्थकहरूबीच विवाद बढ़ेपछि झडप हुँदा घातक भागदौड़ मचिएको त्यहाँस्थित राष्ट्रिय टेलिभिजनले सरकारद्वारा जारी विज्ञप्तिलाई उद्धृत गर्दै लेखेको छ। प्रधानमन्त्री अमादौ ओरी वाहले फेसबुकमा एउटा पोस्ट लेख्नुहुँदै लाभे र एनजेरेको टोलीबीचको खेलमा खलल पुर्याउने घटनाको निन्दा गर्नुभएको छ। सन् 2021 भएको सत्ता विद्रोह कुबाट सत्ता कब्जा गरेर आफूलाई राष्ट्रपतिमा स्थापित गरेका गिनीका जुन्टा नेता मामाडी डोम्बायोको सम्मानमा आयोजना गरिएको प्रतियोगिताको एउटा हिस्साका रूपमा दक्षिण पूर्वी शहरमा उक्त खेल भएको स्थानीय संचार माध्यमहरूले उल्लेख गरेका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको सार्वभौम साख मूल्याङ्कनबाट नेपालमा लगानीका लागि अनुकूल वातावरण देखिएको बताउनु भएको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम भएसँगै आर्थिक विकासमा सरकारको ध्यान केन्द्रित भएको उल्लेख गर्नुभयो। वर्तमान सरकार गठन भएसँगै प्रमुख आर्थिक सूचकमा सुधार हुँदै गएको र मुलुकको बाह्य क्षेत्र सन्तुलन र वित्तीय क्षेत्र अनुकूल अवस्थामा रहेको पनि अर्थमन्त्रीले बताउनुभयो। विकास सहायता नेपालको वित्त व्यवस्थापनको एक महत्वपूर्ण आधारशिला भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अझ प्रभावकारी र दिगो परिणाम हासिल हुने गरी साझा प्रयासहरूलाई अघि बढ़ाउन विकास साझेदारहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा विकास साझेदारहरूका प्रतिनिधिहरूले नेपालको आर्थिक विकासमा थप सहयोग गर्न आफू तयार रहेको, क्रेडिट रेटिङको नतिजाले नेपालमा बाह्य लगानीलाई थप आकर्षित गरेको उल्लेख गर्नुभयो। छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, संयुक्त राष्ट्रसंघीय विकास नियोग लगायत विभिन्न विकास साझेदारहरूको सहभागिता रहेको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताहरूले 50 करोडसम्म लगानी गर्न विदेशबाटै आवेदन दिन सकिने व्यवस्था नेपालमा रहेको बताउनु भएको छ। भारतको उद्योग मन्त्रालय र भारतीय उद्योग परिसंघको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा सोमबारदेखि शुरू भएको 2 दिने 29 औं साझेदार शिखर सम्मेलनको पूर्ण सत्रमा मन्त्री भण्डारीले विदेशी लगानीकर्ताहरूले अनलाइन प्रणाली मार्फत स्वतः स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। त्यसै गरी एफडीआईको थ्रेसहोल्ड 5 करोडबाट घटाएर 2 करोडमा झारिएको र सूचना प्रविधि क्षेत्रमा लगानीको थ्रेसहोल्ड नै नराखिएको मन्त्री भण्डारीले सम्मेलनमा जानकारी दिनुभयो। लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो 4 महिनाको अवधिमा 1128 नयाँ उद्योगहरू दर्ता भएका छन्। यस अवधिमा घरेलु तथा साना उद्योग कार्यालयले 742 उद्योगहरू बन्द गरेको छ। 4 महिनाको अवधिमा रूपन्देहीमा 291, बाँकेमा 242, नवलप्रासी पश्चिममा 112, कपिलवस्तुमा 130 र दाङमा 142 नयाँ उद्योग दर्ता भएका छन्। त्यसै गरी बर्दिया, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र पूर्वी रूकुममा गरी 221 नयाँ उद्योगहरू दर्ता भएका छन्। 4 महिनामा उद्योग र वाणिज्य तर्फ 4 करोड रूपियाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। नेपाली शेयर बजारमा सोमबार नेप्से परिसूचक तथा कारोबार उच्च रकमले बढेको छ। सोमबार परिसूचक 19.97 अंकले बढेर 2758.04 बिन्दुमा कायम भएको छ। सोमबार 314 कम्पनीहरूका 2,30,11,000 किता शेयरहरू 10,14,46,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन सबैभन्दा धेरै व्यापार समूह 9.70 र होटेल तथा पर्यटन समूह 4.99% बढेका छन्। नेपाली बजारमा सोमबार छाप भएको सुनको मूल्य प्रतितोला 1,200 रूपियाँले घटेको छ। आइतबार प्रतितोला 1,50,500 रूपियाँमा कारोबार भएको छाप भएको सुनको मूल्य सोमबार घटेर प्रतितोला 1,49,300 रूपियाँमा कारोबार भएको छ। खोटाङमा किवी फल उत्पादन वृद्धि भए पनि सहजै बिक्री गर्न र प्रशोधन गर्न समस्या भएको किसानहरूले बताएका छन्। त्यहाँको कोपिलासगढ़ी गाउँपालिका एक फेदीका धनबहादुर राईले यस वर्ष किवी बिक्री हुने सम्भावना नभएपछि वाइन, हुस्की, जुस लगायतका पेय पदार्थ बनाउने तयारी गर्नु भएको छ। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 2 मुढेका दोर्जी शेर्पाले उत्पादन गर्नुभएको किवी धरान, विराटनगर, काठमाडौँ लगायतका स्थानमा बजार राम्रो पाउन नसकेको बताउनुभयो। किवी उत्पादन वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा किसानले चाहे जस्तो आमदानी गर्न नसकेको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 6 नेर्पा स्थित शुभ कृषि फार्मका संचालक शुभ चन्द्र राईले बताउनुभयो।
नेपाल प्रिमियर लीग एनपीएलमा चितवन राइनोसले विजयी शुरूआत गरेको छ। त्रिवी क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई 5 विकेटले पराजित गरेको हो। काठमाडौँले दिएको 112 रनको लक्ष्य पछ्याएको चितवनले 17.1 ओभरमा 114 रन बनाएर लक्ष्य पूरा गर्यो। चितवनको लागि ब्याटिङतर्फ सन्तोष कार्कीले सर्वाधिक 28 रन बनाए। लुक भेङ्केस्ट्रेले 22 रन जोडे। कप्तान कुशल मल्ल र रवि बोपारले समान 11 रन बनाए। ओपनर हसन इसाखिल 12 रन बनाउँदा शरद विश्वाकर 11 रनमा अवजित रहे। यता बलिङतर्फ काठमाडौँका लागि साहब आलमले 3 तथा डान डफेट र जिरान इस्लामले समान 1-1 विकेट लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ 20 ओभरमा 9 विकेट गुमाएर 111 रन बनाएको थियो। काठमाडौँका लागि सुमित महर्जनले सर्वाधिक 29 रन बनाए। माइकल डेभिड 25 रनमा आउट भए भने डान डफेट 19 रनमा अवजित रहे। शंकर राणाले 16 रन बनाए। कप्तान करण केसी, भीम सार्की र साहब सालम 1 रनमा आउट भए। चितवनका लागि बलिङतर्फ सोहेल तन्वीरले 5 विकेट लिए। कप्तान कुशल मल्ल, अमर सिंह रौटेला, लुक वेस्टिज र रिजन ढकालले समान 1-1 विकेट हात पारे। अर्को खेलमा कप्तान अनिल कुमार शाहको अर्धशतक प्रेरित जनकपुर बोल्ट्सले लगातार 2 जित दर्ता गरेको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा जनकपुरले कर्णाली याक्स विरूद्ध 8 विकेटको सहज जित निकाल्यो। जितसँगै 2 खेलमा 4 अङ्क जोडेको जनकपुर शीर्ष स्थानमा छ। कर्णालीले हारबाट प्रतियोगिताको शुरूआत गरेको छ। जनकपुरले पहिलो खेलमा पनि विराटनगर किङ्स विरूद्ध 8 विकेटकै जित निकालेको थियो। कर्णालीले प्रस्तुत गरेको 142 रनको लक्ष्य जनकपुरले 15.1 ओभरमा 2 विकेट गुमाउँदै पूरा गर्यो। जनकपुरका लागि ओपनर अनिलले अवजित 62 रनको योगदान गरे। यसै गरी जेम्स निसम 16 रनमा अवजित रहे। आसिफ शेखले 36 रन बनाएर आउट भए भने लाहेरू मिन्थाले 24 रन बनाए। कर्णालीका लागि श्याम ढकाल मौसम र जिसम मुसुदले समान 1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 141 रनको योगफल तयार पारेको थियो। कर्णालीका लागि कप्तान सोमपाल कामीले अवजित 29 रन बनाए। यसै गरी अर्जुन घरती 33, गुलशन झा 36, शिखर धवन 14 र बाबर हायातले 12 रन जोडे। जनकपुरका लागि मोहम्मद मोहसिदले 2 तथा जिम्मी निशान, ललित नारायण राजवंशी, हर्ष थाकर र किशोर महतोले समान 1 विकेट लिए।
अझै बम अब मौसम आज कोशी प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 20.3 डिग्री सेल्सियस न्यूनतम तापक्रम 6.6 डिग्री सेल्सियस सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:39 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका क्रममा बेजिङमा चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग आज भेटवार्ता हुने। स्थानीय तहको उपनिर्वाचनको नतिजा सार्वजनिक, ठूला दलहरूकै वर्चस्व। पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि 2,50,000 महिलाको परीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना। गिनीमा फुटबल खेल चलिरहँदा दर्शकबीच भागदौड़ मचिँदा 56 जनाको मृत्यु र नेपाल प्रिमियर लीग क्रिकेटमा जनकपुर बोल्ड्सको लगातार दोस्रो जित। काठमाडौँ गुर्खाजलाई पराजित गर्दै चितवन राइनोजको विजय शुरूआत। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।